नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल भदौ 9 गते सोमबार, भाद्र शुक्ल द्वितीया, तदनुसार 25 अगस्त सन् 2025, नेपाल सम्बत 1145, आज ए लाथ्व 2। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। वर्ष दिनमा 17 खर्ब भित्रियो शीर्षकमा नागरिक दैनिकमा प्रकाशित खबरबाट कार्यक्रम अखबारको शुरूआत गरौं। वैदेशिक रोजगार वृद्धि भएपछि मुलुकमा आउने विप्रेषण रेमिटेन्सले नयाँ रेकर्ड कायम गरेको छ। स्वदेशमा रोजगारीको अभावले युवाहरू धमाधम विदेश गएपछि रेमिटेन्स बढ़दै गएको हो। एक वर्षको अवधिमा 17 खर्ब 23 अर्ब 27 करोड़ रूपियाँ रेमिटेन्स आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष 2081-82 विप्रेषण आप्रवाह 19.2% वृद्धि भएको छ। रेमिटेन्सलाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर नरबहादुर थापाले जोड़ दिनुभयो। रेमिटेन्सलाई देश विकासमा प्रयोग गर्नुपर्छ। थापाले भन्नुभयो, देश विकास गर्ने युवा विदेश जानु भनेको चिन्ताको विषय पनि हो। तत्कालका लागि विप्रेषणले मुलुकका लागि फाइदा गरे पनि दिगो र टिकाउ नहुने भएकाले सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने थापा बताउनुहुन्छ। 2082 असारको विप्रेषण आप्रवाह 1 खर्ब 99 अर्ब 11 करोड़ रूपियाँ छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह 1 खर्ब 17 अर्ब 78 करोड़ रूपियाँ थियो। महँगी घट्यो उपशीर्षकमा खबर अगाडि छ। मुलुकमा अघिल्लो वर्षभन्दा महँगी केही मात्रामा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष 2081-82 अन्त्यमा वार्षिक मुद्रास्फीति 4.06% छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति 5.44% थियो। वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 2.20% रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको मूल्य वृद्धि 10.71%, घिउ तथा तेलको 8.72%, दाल तथा गेडागुडीको 7.90% र खाद्य तथा खाद्यजन्य पदार्थको 6.13% रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। क्षेत्रगत रूपमा हेर्दा मुद्रास्फीति काठमाडौँ उपत्यकामा 3.77, तराईमा 4.14, पहाड़मा 3.8 छ र हिमालमा 4.89% रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। रेमिटेन्स आप्रवाहमा नयाँ रेकर्ड, वर्ष दिनमा 17 खर्ब भित्रियो शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा लामो खटाई न्यून कमाई निजी सुरक्षा गार्ड शीर्षकको खबर प्रकाशित छ। कैलाली घर भई काठमाडौँको वसुन्धरा बस्ने श्याम बहादुर बस्नेत नाम परिवर्तन, सुरक्षा निकायबाट अवकाश भई हाल निजी सुरक्षा गार्ड कम्पनीमा काम गर्नुहुन्छ। बस्नेत कार्यरत रहेको सो कम्पनीले नाम चलेका बैंक तथा वित्तीय संस्थादेखि विभिन्न सरकारी तथा गैर सरकारी र निजी संस्थाहरूलाई करार सम्झौतामा सुरक्षा गार्डहरू उपलब्ध गराउँछ। बिहानै कार्यालय पुग्ने बस्नेत फर्किँदा प्राय साँझ परिसकेको हुन्छ। यसरी खर्दा पाएको पारिश्रमिकले चारजनाको परिवारको खर्च जुटाउन सधैं धौधौ पर्ने उहाँ बताउनुहुन्छ। महिनाभरि काममा खटेर खर्च नै नपुग्ने भएपछि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता रहेको बस्नेतको गुनासो छ। रूपन्देही शंकरनगर घर भई काठमाडौँमा सुरक्षा गार्डमा कार्यरत रमेश कार्की नाम परिवर्तनले 2 वर्ष अघि सेनाबाट निवृत्त भएपछि विभिन्न सेक्युरिटी कम्पनीमा काम गर्नुभयो। असीमित काम न्यून आएले कार्कीको पनि खर्च नचलेपछि काठमाडौँ नै छोडेर परिवारसहित रूपन्देही फर्किनुभयो। सुरक्षा निकाय सेना प्रहरीबाट पेन्सन अवधि पूरा गरी अवकाश लिने र निजी सेक्युरिटी कम्पनीमा काम गर्ने अधिकांश सुरक्षा गार्डको अवस्था बस्नेत र कार्कीको भन्दा खासै फरक छैन। अरूको सम्पत्तिको सुरक्षा निम्ति लामो खटाई तर न्यून कमाईका कारण अधिकांश सुरक्षा गार्ड आर्थिक रूपमा असुरक्षित देखिन्छन्। कतिपय सुरक्षा गार्डलाई एक्लै समेत खटाइएकाले 24 घण्टा सुरक्षा दिनुपर्ने बाध्यता समेत छ। श्रम ऐन 2074 तथा श्रम नियमावली 2075 तोकेको न्यूनतम पारिश्रमिक तथा कर्मचारी संचय कोष, उत्पादन, चाडपर्व खर्च, दुर्घटना बीमा, औषधि उपचार बीमा र निवृत्ति भरणको व्यवस्था गरेको छ। यसको अतिरिक्त सरकारले सामाजिक सुरक्षा कोष मार्फत थप आर्थिक सुरक्षा प्रदान गर्ने घोषणा भए पनि यी प्रावधान सुरक्षा गार्डको हकमा अझै लागू हुन सकेको छैन। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। वीरगंजमा हैजा संक्रमण फैलिदो, 71 जनामा पुष्टि शीर्षकको खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। वीरगंजमा हैजाको संक्रमण फैलिँदै गएको छ। दर्जन बढ़ी अस्पतालमा 161 झाडापाखाला तथा हैजाका बिरामी उपचाररत छन्। तीमध्ये 71 जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु शाहका अनुसार आइतबार साँझ 7 बजेसम्मको तथ्याङ्कमा 71 जनामा हैजा प्रमाणित भएको हो। संक्रमित पुष्टि भएका मध्ये सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन्। यस्तै तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगंज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डायग्नोस्टिक सेन्टरमा पनि बिरामीहरू भर्ना गरिएका छन्। वीरगंजका प्राय सबै अस्पतालमा अहिले झाडा पखालाका बिरामी छन्। हैजाको प्रकोप समुदाय स्तरमा फैलिन जोखिम बढ़ेपछि वीरगंज महानगरपालिकाले आइतबार र सोमबार दुई दिन महानगरका विद्यालय तथा कलेजमा विदा दिने निर्णय गरेको छ। वीरगंजको हैजा प्रभावित क्षेत्रबाट खानेपानी संस्थानको धाराको पानीको नमूना संकलन गरिएको छ। खानेपानी मन्त्रालय प्रादेशिक कार्यालय जनकपुरबाट गएको प्राविधिक टोलीले शनिबार वीरगंज महानगरपालिका 11, 12 र 13 नम्बर वडाबाट नेपाल खानेपानी संस्थान वीरगंज शाखाले वितरण गरेको पानीको नमूना संकलन गरेर लगेको हो। नेपाल खानेपानी संस्थान वीरगंज शाखाका सूचना अधिकारी एवं इन्जिनियर संजीव यादवका अनुसार तीनवटै वडाका विभिन्न स्थानका 15 धाराबाट पानीको नमूना संकलन गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै गणित र विज्ञानका शिक्षक भेट्नै मुस्किल, 15 विज्ञापनसम्म शून्य दरखास्त शीर्षकको खबर लिँदैछौ। गुल्मीको मुसिककोट नगरपालिकाले संघीय अनुदान अन्तर्गत माध्यमिक तह गणित शिक्षक भर्ना गर्न 15 विज्ञापन गर्दा पनि दरखास्त परेन। पालिकाको शिक्षा शाखाले 1.5 वर्षदेखि अंग्रेजी र विज्ञानका शिक्षक पनि पदपूर्ति गर्न खोजिरहेको छ, तर शिक्षक भेटिएका छैनन्। वडा 4 स्थित मुसिकोट माविका प्रधानाध्यापक श्याम थापाले निमावी तहका गणित शिक्षकबाटै माथिल्लो कक्षा सञ्चालन गर्नु परिरहेको सुनाउनुभयो। उहाँका अनुसार पटक पटक विज्ञापन गर्दा पनि कोही नआएपछि सूचना निकाल्ने छाडिएको छ। निमाविको शिक्षकलाई एक पीरियड पनि फुर्सद हुँदैन, थापाले भन्नुभयो। मालिका गाउँपालिका 5 जमल पोखरा माविले विज्ञान शिक्षक नियुक्तिका लागि 3 दरखास्त आह्वान गर्यो, तर कोही आएनन्। अहिले निमावी तहका शिक्षकबाट माथिल्लो कक्षा धानिएको प्र ढुण्डीराज अरियालले बताउनुभयो। कालीगण्डकी गाउँपालिका 6 खड्गकोटको शुक्र माविले गणित शिक्षकका लागि 4 विज्ञापन खुलाएको थियो, तर दरखास्त नै परेन। गणित र विज्ञानका शिक्षक भेट्नै मुस्किल परेको यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा उखुको अनुदान कटौती विरोध गर्दै राजधानीमा किसान शीर्षकको खबर प्रकाशित छ। गुलियो उखु उब्जाउने किसान मनभरि तितो व्यथा बोकेर काठमाडौँमा आन्दोलित छन्। उखु खेतीमा सरकारले दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशैभरिका किसान उखुका लाक्रासहित माइतीघर मण्डलामा धरना बस्दै आन्दोलित भएका हुन्। किसानलाई 70 रूपियाँ प्रति क्विन्टल सरकारले अनुदान दिँदै आएको थियो, तर सरकारले त्यसमा 50% अर्थात 35 रूपियाँ अनुदान कटौती गरेको थियो। महँगीका आधारमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकम बढ़ाउनुको सट्टा कटौती गरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई पोहोर साल दिएकै आधारमा प्रति क्विन्टल अनुदान रकम 70 रूपियाँ तोकेर मन्त्री परिषदमा प्रस्ताव पठाएको थियो, तर असार 32 को मन्त्री परिषदले प्रति क्विन्टल 35 रूपियाँ मात्रै अनुदान दिने निर्णय गरेको उहाँले बताउनुभयो। सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकममा 50% कटौती गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा भने उखुको बक्यौता अनुदान तत्काल भुक्तानी गरिने शीर्षकको खबर प्रकाशित छ। सरकारले उखु किसानलाई दिएको अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानको बाँकी रहेको अनुदान रकम 1-2 दिनभित्रै भुक्तानी गरिने जनाएको छ। प्रति क्विन्टल 35 रूपियाँका दरले गत आर्थिक वर्ष 2081-82 बाँकी रहेको रकम केही दिनमै कोष तथा लेखा नियन्त्रणको कार्यालय मार्फत भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जानुका पण्डितले अर्थ मन्त्रालयले सहमति दिन ढिलाइ गरेका कारण रकम भुक्तानी गर्न ढिलाइ भएको जानकारी दिनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अनदी मासिदा अटुवारीमा असर शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। रैथाने अण्डी अनदी धान मासिँदै गएपछि थारू समुदायको अटुवारी पर्वमा असर परेको छ। अटुवारी पर्वका लागि अण्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो। अटुवारी मनाउन अण्डीको रोटी अनिवार्य परिकार मानिन्छ। यो बाली मासिँदै गएपछि धेरैले अटुवारी नै नमनाउने अवस्था छ। खेती किसानी गर्दै आएका परिवार नै अण्डीको चामल नहुँदा अटुवारी पर्वमा व्रत बस्दैनन्। खेती नगर्ने परिवारलाई झनै समस्या छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा निजी क्षेत्रमा कर्जा प्रवाह लक्ष्यको 2/3 मात्र शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2081-82 बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा 8.4% मात्र बढ़ेको छ। यो मौद्रिक नीतिले राखेको लक्ष्यको 67.2% मात्र हो। गत वर्षको मौद्रिक नीतिमा 12.5% कर्जा प्रवाह गर्ने लक्ष्य राखिएको थियो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा लिबाङ थलङ सड़क अवरूद्ध शीर्षकको खबर प्रकाशित छ। ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै मिङवा खोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने सड़क 6 दिनदेखि अवरूद्ध छ। मिकुवा खोला गाउँपालिका 3 लिबाङको ताखो क्षेत्रमा पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गत मंगलबार खोकलिङ लिबाङ खण्डमा झरेको पहिरोले उक्त सड़क खण्ड अवरूद्ध बनाएको प्रसंग तस्वीरसहित गोर्खापत्र दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा विकासले पनि रोकेन बसाई सराई शीर्षकको खबर प्रकाशित छ। बसाई सराई कम गर्न ग्रामीण क्षेत्रमा तीव्र विकासको अवधारणा अनुरूप काम गरिए पनि त्यसलाई रोक्न स्थानीय तह विफल देखिएका छन्। संघीयता आएसँगै विकास गाउँ केन्द्रित हुँदै गएको छ, तर बसाई सराई घटाउन सकिएको छैन। बस्तीहरूमा जति विकास पुगेको छ त्यति नै बसाई सराई बढ़दै गएको छ। सबै सुविधा गाउँमै पुग्दा बसाई सराई भने रोकिन सकेको छैन। अर्घाखाँची जिल्लाबाट गएको एक वर्षमा 750 परिवारले पुर्ख्यौली थलो छाडेका छन्। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। हुलाकी र मध्यपहाड़ी राजमार्गका व्यवसायलाई अब सस्तोमा ऋण शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नेपाल राष्ट्र बैंकले पूर्व पश्चिम जोड्ने राष्ट्रिय गौरवका हुलाकी र मध्य पहाड़ी लोकमार्ग आसपासका व्यापार व्यवसायलाई दिने ऋणको ब्याज दर सस्तो बनाउने नीति ल्याएको छ। राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशन 2081 संशोधन गर्दै उक्त दुई लोकमार्ग आसपासका व्यापार व्यवसायमा प्रवाह गरिने कर्जाको आधार दरमा 2% बिन्दु मात्रै प्रिमियम थप गरेर ब्याज दर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो। यो सुविधा 3 करोड़सम्मका उत्पादनमूलक उद्योगमा लागू हुनेछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पाकिस्तानमा मनसून संकट दुई सातामा 460 मृत्यु शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसूनी वर्षासँगै आएको बाढ़ीले कम्तीमा 460 जनाको मृत्यु भएको छ। उत्तरी पाकिस्तानमा आइतबार आएको मनसूनी वर्षापछिको बाढ़ी पहिरोका कारण एकै दिन कम्तीमा 13 मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका छन्। प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरणले पनि खैबर पख्तुनखा प्रान्तको अधिकांश जिल्लाहरूमा हताहत भएको जनाएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। बंगलादेश विरूद्ध नेपालको कमजोर प्रदर्शन शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपालको उमेर समूहदेखि राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेश विरूद्ध लगातार कमजोर प्रदर्शन गर्दै आइरहेका छन्। दक्षिण एसियाली क्षेत्रमा बंगलादेशले महिलातर्फ एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दा नेपालले फितलो प्रदर्शन गरिरहेको छ। डेढ़ महिना यता नेपालको उमेर समूहको महिला टोलीले बंगलादेश विरूद्ध जीत निकाल्न सकेको छैन। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकको खेल पृष्ठमा प्रकाशित छ। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।